थोड़ा सा पहले पीछे की कुछ आयात को देख लेते हैं। एक तो ये कि पहले आया था आयत नंबर 103 में जिक्र के बारे में कि खड़े बैठे लेटे से जिक्र किया जाए अल्लाह ताला का। 103 निकालें तो इसमें यह है कि अगर आप कभी जिक्र, ऐसा भी हो सकता है कि इंसान को फौरी उठना पड़े जाए नमाज से, तो उठ सकते हैं, लेकिन फिर आप चलते बैठे लेटे खड़े हर तरह की पोजीशंस में यहाँ पे कहा गया ना जिक्र करो, तो आप खड़े खड़े भी कर सकते हैं, गाड़ी चलाते चलाते भी कर सकते हैं, जो आपकी नमाज के बाद की तस्बीहात है। तो अगर बैठ के करें इत्मीनान के साथ तो बहुत ही अच्छी बात है, लेकिन जरूरी नहीं हर एक के पास, हो सकता है कोई ऐसा मामला हो कि ना कर सके, तो फिर वो इंशाल्लाह खड़े हुए भी कर सकता है, लेटे हुए भी कर सकता है। दूसरी क्या बात है, यहाँ पे शिर्क के ऊपर बात आई है। शिर्क की बात जो है, एक थोड़ा सा आपको इसमें एक और बात बताना चाहती थी, वो ये है कि बाज दफा हम ऐसी बातें मुंह से बोलते हैं जो अप्रोप्रिएट नहीं है और शिर्क में आ जाती है। मसलन आपने बहुत दफा सुना होगा, हमारे यहाँ उर्दू में बोला जाता है किस्मत की देवी उस पर मेहरबान हो गई, किसी की लॉटरी निकल आया या कुछ है, आप खबरों वगैरह में भी सुनते हैं किस्मत की देवी मेहरबान हो गई। तो ये क्या हम बोल रहे हैं, हम तुम्हारे यहाँ तो ऐसे कोई कॉन्सेप्ट नहीं है देवियों के और उनके, और सब कुछ अल्लाह ही के हाथ में, ये बोलना भी एक शिर्क में आता है। इसी तरह हम कह देते हैं डॉक्टर जमीन पे खुदा का अवतार है, कितनी बुरी बात हमने मुंह से बोली, ये भी एक शिर्क में आ गया। तो हमें अपनी आम कन्वर्सेशन में भी देखना है, ध्यान रखना है कि कोई भी बात हम ऐसी ना बोले जो शिर्क में आ जाती है। देखते हैं आप यहाँ से आयत, وللہ ما فی السماوات و ما فی الارض وکان اللہ بکل شیء محیطا۔ اور اس کے بعد جب ایسی آیات آتی ہے نا وللہ ما فی السماوات و ما فی الارض، تو سمجھ لیں کہ جیسے پورا جو ٹاپک چل رہا تھا، ابھی بات ساری چل رہی تھی، اس کا کنکلوژن ہو گیا یہاں پہ۔ اور میں نے آپ کو جیسے بتایا تھا آیت 60 سے 126 تک تقریباً سارا منافقین کی طرف بھی ایک، یعنی اشارتاً ان کی طرف بھی ایک بات تھی، تو سب کو بتا دیا گیا سب سے دین میں اچھا کون ہے۔ اب ہم اپنے آپ کو اس پہ پرکھ لیں کہ کیا ہم نے اپنا آپ اللہ کے آگے جھکا دیا پورا کا پورا، پورا کچھ رہ تو نہیں گیا جو کسی اور کے لیے چھوڑا ہو۔ کیا میں محسن ہوں اور کیا میں ابراہیم علیہ السلام کے طریقے پہ ہوں جو یکسو تھے؟ اس کے بعد اللہ تعالیٰ نے بتا دیا کہ اللہ کے لیے سب آسمان اور زمین میں جو کچھ ہے، آسمان میں نہیں، آسمانوں میں جو کچھ ہے، سمندر کو سمجھے کوزے میں بند کر دیا۔ ایک آیت ہے مگر اتنی بڑی حقیقت بیان کر دی گئی، ایسا دعویٰ کوئی اور نہیں کر سکتا۔ جاؤ جا کے پوچھو ان کے بتوں کو اور ان لوگوں سے پوچھو جو شرک کرتے ہیں، کیا وہ یہ دعویٰ بھی کر سکتے ہیں؟ ملکیت کو تو چھوڑیں، دعویٰ بھی کر سکتے ہیں، کہ بہت بڑا دعویٰ ہے کہ جو کچھ بھی آسمانوں میں اور جو کچھ بھی زمین میں، کاؤنٹ اٹ، یو کانٹ ایون کاؤنٹ، کاؤنٹنگ بھی نہیں کر سکتے، گن بھی نہیں سکتے کیا کیا صرف زمین میں ہے۔ آسمانوں کی تو خیر باتوں کو چھوڑا ہی، ستارے سیارے آج وہ کہتے ہیں ٹریلینز ٹریلینز ٹریلینز، اتنے سٹارز ہیں ان کی گنتی بیچاروں کی ختم ہو گئی۔ کہتے ہیں اگر انسان ایک سانس میں ایک ستارہ گنے نا تو انسان مر جائے گا، لیکن ستارے نہیں گن سکے گا، ہر سانس میں ایک ستارہ گنو۔ اس کی تو کائنات اتنی بڑی، للہ لیے اس کے ہے، لیے اس کے مطلب کیا، اسی کا ہے سب ملکیت، ہر چیز کی اس کی ہے۔ اور انسان تیرا کیا حال ہے، تو کس چیز کا مالک ہے؟ اپنے آپ، اپنے جسم کا بھی نہیں ہے، اپنی زندگی کا بھی نہیں ہے، تو پھر تو کیا اور کہاں اللہ کی ذات؟ اس کے لیے جو آسمانوں میں ہے، جو جو میں ماں میں نا ہر چیز ہی آ گئی۔ اب اس کو ہم ڈیفائن اس صرف ماں کو کریں نا، تو آپ ساری زندگی بیٹھے رہیں، ساری زندگی قلم آپ کے ٹوٹ جائیں، ختم ہو جائیں، سمندر کی سیاہیاں ختم ہو جائیں، سمندر سیاہی بھی بن جائے، وہ بھی ختم ہو جائیں، یہ ہیں اللہ کی باتیں جو کبھی ختم نہیں ہوں گی۔ اللہ نے کیا بنایا، کیا کیا بنایا، آپ کاؤنٹ بھی نہیں کر سکتے، اور آگے تو چھوڑیں ہی، کیسا بنایا، کیا اس میں خوبیاں رکھی، کیا کیسا وہ کام ہے اس کا، کیا اس کا مقصد، اور چیزوں کو تو چھوڑیں، صرف سپیشیز کو گن نہیں سکتے، انڈیویجولز کو گننا تو دور کی بات ہے، صرف سپیشیز گن لیں کہ کتنی کتنی طرح کی اللہ تعالیٰ کی کریشن، وہ انسیکٹس میں کیا ہیں، برڈز میں کیا ہیں، انسانوں میں کیا ہیں، اور فش میں کیا ہیں، اور
زمین کے نیچے کتنی ہیں، اوپر کتنی ہیں، یہ سب چیزیں آپ گن بھی نہیں سکتے، ڈسکور بھی نہیں ابھی تک تو کی، تو گنے بےچارے انسان گنے گا کہاں سے؟ وہ سب اتنا بڑا دعویٰ ہے، یہ سب اللہ کا ہے، اس کی ہیبت اس ایک آیت کی نا، اللہ اکبر، یہ ہمارے دل میں اگر بیٹھ جائے نا، جاننا ایک بات کو دیکھیں ایک ڈفرینٹ بات ہوتی ہے، اور ایک چیز کو ذہن میں بٹھا لینا یہ ڈفرینٹ بات ہوتی ہے. اگر آپ اس چیز کو صرف ذہن میں بٹھائیں گے نا، ہر وقت کہتے رہے وللہ ما فی السماوات و ما فی الارض، کتنا آسان ہے نا، یہ تو کوئی مشکل تو نہیں ہے، یہ وللہ ما فی السماوات، تو آپ کے دل پہ ایک روب پیدا ہو جائے گا، ایک اللہ تعالیٰ کی جو قدرت، اس کی ملکیت، اس کی ایک ہیبت کی وہ، اس کی عظمت، اس کا احساس آئے گا دل کے اندر، یہ وہ اللہ ہے، وہ جس کا یہ سب کچھ ہے، کتنا بڑا ہے. پھر اس کے بعد انسان کے منہ سے اف بھی نہیں نکل سکتی اس کے سامنے، اچھا یہ وہ اللہ ہے. یہ جو ہم فضول قسم کی باتیں منہ سے نکالتے رہتے ہیں، بہت ایسی باتیں جو بے ادبی کے دائرے میں آتی ہیں، جب ہم ایسے اللہ تعالیٰ کی بات کرتے ہیں، اللہ معاف کرے، کہ یعنی بہت جرت کی بات ہوتی ہے، حیرت ہوتی ہے سن کے بھی، کہ اللہ دل کانپ اٹھتا ہے کہ یہ اللہ تعالیٰ کے لیے ایسی بات کر رہے ہیں، اتنی بڑی جرت، اتنی بڑی کہنے کی یہ بات. جب یہ آیت، ایسے کوئی خیالات ذہن میں آئیں، یہ آیت کو اپنے طور پہ میں یہ کہہ رہی ہوں، کوئی کہیں قرآن حدیث کے اندر نہیں ہے، ویسے میں کہہ رہی ہوں اس کے ترجمے کے اوپر آپ غور کرتے ہوئے سوچیں اس آیت کو، تو خود بخود آپ کو پتہ چلے کہ ہمارا رب کون ہے. وہ کوئی ایسے معمولی بات نہیں ہے کہ آپ جتنی آرام سے منہ سے ایسی بتنے، اللہ نے کیوں ایسے کر دیا، اللہ نے کیوں یہ کر دیا، اس کو نہیں پتا کہ وہاں پہ اتنے لوگ بےچارے غربت میں مر رہے ہیں، فلانی جگہ بارش کیوں نہیں ہوتی، فلاں ایسا کیوں نہیں ہوتا، اللہ نہیں دیکھ رہا فلاں اتنے مصیبت میں ہے. اس طرح کی باتیں جو بھی کسی کے دل میں اگر یہ خیال بھی آئے نا، یہ ذرا بات پڑھ لیں، منہ خود بخود بند ہو جائیں گے، زبانیں بند ہو جائیں گی. وہ مالک ہے، وہ خالق ہے، وہ رازق ہے، للہ میں سب کچھ آ جاتا ہے. وہ زندگی موت دینے والا ہے، وہ ان کے سارے کاموں کا ذمہ لینے والا ہے، وہ سب چلانے والا ہے، وہ سسٹینر بھی ہے، مینٹین کرنے والا بھی ہے، کریٹ کرنے والا بھی ہے، موت دینے والا بھی ہے، موت کے بعد کے ان کے اوپر جو حالات گزر رہے ہیں وہ بھی. اس آیت کو تو اگر ایک کو لے کر ہم بیٹھ جائیں نا، سارے ہم ٹائم اسی کے اوپر بولتے رہیں گے، یہ باتیں ختم نہیں ہو سکتی. وکان اللہ بکل شیء محیطا، تم کیا سمجھتے ہو اللہ نے ہر چیز کا احاطہ کر رکھا ہے، صرف تمہارا ہی نہیں، ہر چیز کو اس نے اس کے کنٹرول میں. احاطہ کرنے کا مطلب کیا ہے؟ جب کوئی احاطہ کر لیتا ہے، مثلا پولیس آگے ایک مجرم کا کہتی ہے ہم نے تمہیں سراؤنڈ کر لیا ہے، تمہارا احاطہ کر لیا ہے، اب تم کہیں بھاگ کے نہیں جا سکتے، یہی کہتے ہیں نا. تو اس کا مطلب کیا ہوا کہ اللہ کے قبضے میں ہے، کوئی چیز اس کے کنٹرول سے باہر نہیں جا سکتی. کتنے طاقتور رب کے کنٹرول میں ہیں آپ، پھر انسان اپنے آپ کو آزاد سمجھے اور وہ سوچے کہ میں جو مرضی کروں اور یہ کروں، نہیں. اللہ اکبر. اگر آج ہم اپنا اختیار استعمال کر رہے ہیں نا، اور سمجھتے ہیں کہ ہم آزاد ہیں، تو یہ اختیار صرف اس لیے استعمال کر رہے ہو کہ اللہ نے آپ کو اجازت دی ہوئی ہے. جس دن اس نے یہ گھنگرو ہے سانس کا، جس دن یہ بند ہوا نا، تو کہاں بھاگو گے؟ آج فیصلہ کرنا ہے. آج کیوں نہیں کہہ دیتے میں اللہ ہی کی ہوں اور اللہ ہی کی طرف مجھے لوٹ کے جانا ہے، انا للہ و انا الیہ راجعون. للہ ما فی السماوات و ما فی الارض، اللہ کا جو آسمانوں میں اور جو زمین میں، تو میں بھی تو پھر اللہ کی ہوں، ہم بھی تو سب اللہ کے ہیں، میں اس کے مطابق کیوں نہیں زندگی گزارتی، اس کا کہنا کیوں نہیں مانتی؟ سب کچھ تو اللہ کا ہے، تو میں کس کی ہوں پھر؟ میں بھی تو اللہ کی ہوں. اگلی آیات پڑھنے سے پہلے تھوڑا سا اس کے بارے میں بتا دوں کہ ہم آگے کیا پڑھنے والے ہیں. شروع صورت میں آپ نے دیکھا تھا یتیم بچوں کے بارے میں اور عورتوں کے بارے میں ہم نے خاص طور پہ احکامات پڑھے تھے، اور ان کے حقوق ادا کرنے کا جو بتایا گیا تھا، کیونکہ جاہلیت کے دور میں اکثر تو یہ تھا کہ میراث دیتے ہی نہیں تھے، ना औरतों को देते थे, बच्चों को वैसे ही नहीं समझते थे कुछ, क्योंकि छोटे बच्चे हैं वो कहाँ मांगेंगे, या तो सिर्फ सबसे बड़ा बेटा ही सब कुछ ले जाता था, या फिर इस तरह से ना इंसाफी की तकसीम होती थी। तो नाजायज तौर पे दूसरों के माल हड़प कर जाना ये बहुत आम था। इसी तरह जो औरतें बेवा हो जाती थीं उन, या जो बच्चियां यतीम होती थीं उनको जो उनका वली होता था वो ही उनसे निकाह कर लेता था और उनको मेहर नहीं देता था, इसलिए कि अगर वो मालदार हैं तो फिर इसका सारा माल मुझे मिल जाए। और अगर वो शक्लो सूरत में बेचारियां कोई वाजिबी सी होती थी, शक्ल उनकी अच्छी नहीं लगती थी, तो ना खुद उनसे शादी करता था ना बाहर करता था, कि बाहर अगर करूंगा तो सारा तो पैसा चला जाएगा मेरे से, तो अभी तो मैं कब्जा करके बैठा हूं, तो पड़ी रहे इसी तरह, तो वो पड़ी रहती थी सारी जिंदगी ऐसे। तो इतनी ना इंसाफियां होती थी कि मतलब उसके बारे में अहकामात दिए गए। अब उस वक्त लोगों ने कुछ सोचा कि शायद ये अभी वक्ती तौर पे अहकामात दिए गए हैं, शायद हो सकता है ये अहकामात बाद में मनसूख हो जाएं, और बाज इसके मुंतजर ही थे, इंतजार में ही थे कि जब ये मनसूख हो जाएंगे तो फिर बस ठीक है। बाज ने ये किया कि ये जाके आप सल्लल्लाहु अलैहि वसल्लम से पूछना चाहिए, और उन्होंने आके पूछा, और अल्लाह ताला ने औरतों के बारे में अहकामात दिए और मजीद भी कुछ बातें बता दी गई यहाँ पे। तो अब हम देखते हैं यहाँ पे कि क्या फतवा इस बारे में हुआ। वयस्तफ्तूना का, और वो फतवा मांगते हैं आपसे किस बारे में, फिन निसार, औरतों के मामले में। अब यहाँ पे एक हमें बहुत जबरदस्त बात पता चलती है, वो ये कि सहाबा कराम को फिक्र थी औरतों के हकूक के बारे में। क्यों? अक्सर तो फतवे ये पूछे जाते हैं कि हमारे हकूक क्या हैं, लेकिन उनको क्या फिक्र थी कि ये ना हो कि हम हकूक यहां पे अदा ना करें तो क्यामत में हमारी पकड़। लेकिन देखिए ना, आज के सवालों में और उस वक्त के सवालों में कितना फर्क था। आज कोई नहीं पूछता कि मेरे शौहर का मेरे पे क्या हक है, कोई नहीं पूछता कि फलां का मेरे पे क्या हक है, कहते हमारे हकूक बताएं, हमारे हकूक क्या, उसका हमें शौक होता है। और आज औरतों का दिन मनाया जाता है, बच्चों का दिन मनाया जाता है, मगर फिर भी उनको हकूक नहीं मिल रहे। देख रहे हैं आप, फिर भी बच्चों के हकूक मारे जाते हैं, औरतों के साथ क्या सलूक होते हैं। तो इस्लाम ने जो हमें हकूक बताए, इस्लाम ने जो हकूक दिए बच्चियों को, खास तौर पे उनको जिंदा दरगोर कर दिया जाता, तो उनको तक विरासत में हिस्सा दे दिया। तो ये बहुत एक बड़ी बात थी उस माशरे में, और उसकी इम्प्लीमेंटेशन होना बहुत बड़ी बात थी। देखिए आज कवानीन बना के भी नहीं हो रहे इम्प्लीमेंट, तो उस वक्त सिर्फ अल्लाह ताला की तरफ से जब अहकामात आ गए, तो उस माशरे ने जो इस्लामी माशरा था जहाँ पे वाकई मुसलमान रहते थे, मोमिन रहते थे, उन्होंने कैसे इनको कबूल किया। हालांकि उनके लिए कितना मुश्किल था ना, जिन्होंने कभी इस तरह से कभी दिया ही नहीं है किसी को इस तरह के हकूक। और तीसरी आप एक और बात इसमें नोट करें कि अल्लाह ताला ने कितनी इज्जत बख्शी है औरत को, कि औरतों के मामले में फरमाया कुलिल्लाहु युफ्तीकुम फीहिन, अल्लाह फतवा देता है इनके बारे में। फतवा क्या चीज होती है? किसी भी, यानी कोई भी अगर कोई ऐसा मामला है तो उसके बाद में शरीयत क्या कहती है उसको फतवा कहते हैं, शरीयत का हुक्म क्या है। इसीलिए हम कहते हैं ना, हम आपसे फतवा मांगते हैं, यानी शरीयत इस मामले में अल्लाह का हुक्म क्या है, अल्लाह की शरीयत क्या कहती है। तो हालांकि पूरे कुरान में जितने अहकाम आते हैं अल्लाह की तरफ से ही है ना, ये तो अल्लाह ही का कलाम है ना, लेकिन खास तौर पे ये कहा गया अल्लाह तुम्हें फतवा देता है। क्यों? देखिए, एक मैं अपने बच्चे को कहूं कि बेटा ये काम करो, दूसरे मैं कहूं तुम्हारी माँ तुम्हें हुक्म देती है कि तुम ये कहो, तो फिर कितनी इसमें यानी इन्फोर्समेंट आ जाती है ना, कितनी बड़ी बात आ जाती है। तो ये कोई मुफ्ती साहब फतवा नहीं दे रहे, कोई आपके मस्जिद के मौलवी साहब फतवा नहीं दे रहे, अल्लाह ताला खुद फतवा दे रहा है इन औरतों के मामले में। ठीक है, तो ये बहुत एक बड़ी इज्जत भी है औरत को, और ये समझें कि एक बेसहारा औरत, एक ऐसी बच्ची जो यतीम हो गई है, उसके साथ अल्लाह खड़ा हुआ है। दुनिया में तो नजर नहीं आता कि कोई भी उसकी सपोर्ट में है, कोई उसके पूछने वाला नहीं, इनके साथ जो मर्जी सलूक करो, इनको ऐसे ही डाले रखो, इनके माल हड़प कर लो, कौन पूछेगा हमें। लेकिन याद रखना, कोई इंसान नहीं खड़ा हुआ, अल्लाह खड़ा हुआ। और ये हजरत आयशा फरमाती है, बुखारी में आया कि इससे मुराद वो शख्स है जिसकी परवरिश में कोई यतीम बच्ची हो, जिसका वली वारिस भी वही हो,
یعنی اس کا وارث وہی اس کا ولی بنا, مال میں شریک ہو گیا, اب کیونکہ ساتھ وہ بھی شریک تھا, اب چاہتا ہے, ہو سکتا ہے چچا ہو, اب چاہتا ہے یہ کہ اس یتیم بچی سے, نہیں چچا تو نہیں ہو سکتا ظاہر ہے کیونکہ آگے اس یتیم بچی سے میں نکاح کروں, ہو سکتا ہے کوئی اور رشتہ دار ہو, تو اب وہ وارث بھی ہے اور وہ اس کا ولی بھی ہے, اس کی گارڈین بھی ہے, اب اس بچی سے وہ نکاح کرنا چاہتا ہے, لیکن اس بنا پر اور جگہ اس کی شادی روکتا ہے, ایسے شخص کے بارے میں یہ آیات. اب دیکھیں وہ چاہتا ہے کہ میں خود ہی نکاح کر لوں, نہ اس کو کوئی چیز دینی پڑے گی, نہ کوئی مہر دینا پڑے گا, نہ کچھ ہے, تو مال بھی میرا ہو جائے گا, اور اس کے بعد نہ اس کو صحیح سے حقوق دیتا ہے. حقوق کس لیے نہیں دیتا؟ دیکھیں جب ایک عورت کے پیچھے اس کی فیملی کھڑی ہوتی ہے نا, تو دوسرے کو ڈر ہوتا ہے کہ اس کے پاس فیملی سپورٹ ہے, یا اس کے کوئی بھائی, اس کے باپ وغیرہ. آج بھی دیکھیں ہم اسی جہالت کے معاشرے میں آج بھی رہ رہے ہیں, اس لیے بڑی آسانی سے آپ کو یہ آیتیں سمجھ آ جائیں گی, کوئی ایسی مشکل بات نہیں ہے کہ کوئی 1400 سال پہلے کی آیتیں ہیں, آج بھی جہالت اسی طرح موجود ہے, کوئی فرق نہیں آیا. تو اللہ تعالیٰ یاد رکھو تمہیں فتویٰ دیتا ہے کیا, اور وما یتلا علیکم فی الکتاب فی یتام النساء, جو کتاب میں پڑھا جاتا ہے تم پر, کیا کتاب میں جو پڑھا جاتا ہے, یعنی کتاب میں سے مراد کیا ہے؟ اب آپ نکالیں سورۃ النساء کی آیت نمبر 3 جو ہم نے پڑھی تھی پہلے, وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانْكِحُوا, اگر تمہیں خوف ہو کہ تم انصاف نہیں کر سکو گے یتیم لڑکیوں کے بارے میں, ان سے انصاف نہیں کر سکو گے, فَانْكِحُوا, تو نکاح کر لو, مَا طَابَ لَكُم مِّنَ النِّسَاءِ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ, تو نکاح کر لو جو تمہیں پسند آئیں, جو تمہاری پسند کی ہوں عورتوں میں سے, چاہے 2 کر لو, 3 کر لو, 4 کر لو, یعنی اور عورتوں میں سے کر لو, ان کے ساتھ نہ کرو پھر. اور اگر تمہیں یہ ڈر لگتا ہے نا کہ میں یہ یتیم بچی ہے, ظاہر ذہن میں ایک آ جائے گا کہ بھئی کوئی بات نہیں, اس کو کون پوچھے گا, تو میں اب جو بھی اس کے ساتھ سلوک کروں مجھے کوئی ڈر نہیں ہے, اس کے ساتھ ظلم بھی کر لیا تو کوئی مسئلہ نہیں ہے, اس کو نہ نفقہ نہ صحیح دیا, اس کو مہر نہیں دیا, اس کو صحیح اس کے ٹائم نہیں دیا, اس کی باری نہیں مقرر کی, اور وہ اس میں لگے رہے, اور یعنی اور جگہ پہ شادی کر لی تو وہاں پہ زیادہ دی, تو تم اور کسی سے کر لو, اس لڑکی سے مت کرو, یعنی یہ ایک منع کر دیا گیا. اب اس کے اندر بھی ایک مسئلہ پیدا ہو گیا تھا کہ بعض لوگوں نے کہا اچھا ہم خود نہیں کر سکتے, تو اب خود نہیں کر سکتے تو اب بٹھائے چھوڑیں ان کو, بٹھائے چھوڑے ان کو, باہر بھی نہیں کوئی مل رہا تو بس بیٹھی رہیں. اب چاہے گھر کے اندر کوئی اور اچھا رشتہ موجود ہے لیکن نہیں کرنا, کیونکہ اللہ تعالیٰ نے تو حکم دے دیا باہر کر لو, ان سے ساتھ نہ کرو. تو بات یہ تھی کہ انصاف کرنے کو کہا گیا ہے, کہ اصل میں بات تو ہے انصاف کی, اگر انصاف کر سکتے ہو پھر تو کر لو, اس لیے دوبارہ ایک فتوے کی ضرورت آئی, کہ ورنہ یہ بات آیت 3 اور 4 کے اندر ساری بات کلیئر ہو چکی ہے. وہ 3 اور 4 ہے نا, وہ یہاں پہ لکھ لیں. فی الکتاب کا مطلب کیا ہے؟ یعنی اس سورت کی آیت 3 اور 4 میں اس بات کی وضاحت ہو چکی ہے, تمہارے پر پڑھ دیا گیا یہ حکم ہے یتیم اور بچیوں کے بارے میں. سمجھا گئی بات؟ اللہ تی لا تؤتونہن ما کتب لہن, وہ جو نہیں تم دیتے ان کو لکھا گیا ہے, جو ان کے لیے جو مقرر کیا گیا وہ نہیں تم دیتے ان کو, یعنی جن لڑکیوں کو تم یتیم دیکھ کے ان سے نکاح تو کرنا چاہتے ہو لیکن ان کا حق مہر ان کو نہیں دیتے, یا ان کی وراثت بھی تو لکھا گیا نا, مقرر کیا گیا, وہ بھی نہیں ان کو دیتے. اچھا آپ دیکھیں نا, بعض دفعہ جب ایسی بچیاں ہوتی ہیں یتیم ہوتی ہیں تو لے آتے ہیں ان کو مہر ادا کیے بغیر, شادی کر لیتے ہیں, اور جو ذمہ داری مرد پہ ہے شوہر کے طور پر وہ بھی اچھی طرح پوری نہیں کرتے, ان کے مطلب اپنے ازدواجی جو حقوق ان کے ہیں وہ بھی نہیں پورے کرتے, کہ اس کا کون ہے وہ تو یہ بیچاری کہاں سے پوچھے گی. وترغبون ان تنکحوهن, اور تم رغبت بھی رکھتے ہو کہ تم نکاح ان سے کرو, تم تو تمہاری رغبت یہ, تم چاہتے بھی ہو ان سے نکاح کرنا, یہ دو معنوں میں آتا ہے, ایک تو معنی یہی ہے جو میں نے ابھی آپ کو بتا دیا کہ تمہیں رغبت ہے ان سے نکاح کرنے کی, ہو سکتا ہے وہ مالدار ہیں, ہو سکتا ہے کوئی اور وجہ سے رغبت ہو, تم کرنا بھی چاہتے ہو لیکن تم مہر نہیں دینا چاہتے, اس کے بعد وراثت نہیں دینا چاہتے یا حق مہر نہیں دینا چاہتے, دونوں چیزیں ہو گئی نا. تو نمبر 1 کیا ہے؟ اللہ تی لا تؤتونہن ما کتب لہن, یہ لکھیں, اور نمبر 2 لکھیں آگے, وترغبون ان تنکحوهن, تم یہ بھی چاہتے ہو کہ تم ان سے نکاح کرو. اور اس کا دوسرا معنی ہے کہ ترغبون کے بعد ان جو تھا, ان عین نون ان, یہ محذوف ہے, معذوف کا مطلب کیا, یہاں پہ ہے نہیں,
मगर इसका अन जब आ जाता है तो इसका मतलब होता है बजाय अट्रैक्शन होने के रिपेल होना, और किसी से दूर होना, किसी से मतलब एक है ना रगबत कि उसकी तरफ आप अट्रैक्ट हो रहे हैं, और दूसरा है उससे दूर होना। तो तरगबुना अन के तुम उससे निकाह भी नहीं करना चाहते, तुम्हारा दिल नहीं है उनसे निकाह करने का, मगर क्यों करते हो? इसलिए कि उनके पास माल है, इसलिए माल है, माल की वजह से करना चाहते हो कि माल ना चला जाए। तो दोनों माने यहां पे आप समझ लें। वल मुस्तदाइफीन मिन अल विल्दान, और अल्लाह ताला किसके बारे में फतवा देता है, यहां पे लिख दें, और अल्लाह फतवा देता है कमजोर समझे जाने वाले बच्चों में से, उन बच्चों के बारे में जो कमजोर समझे जाते हैं, यानी यतीम बच्चों के बारे में भी तुमसे तुम्हें फतवा देता है, क्योंकि उनके लिए भी, उनके ऊपर भी बहुत ज्यादतियां होती थी ना। क्या फतवा देता है? वह अंतकुमू लिल यतामा बिल किस्त, के ये कि तुम कायम रहो यतीमों के लिए इंसाफ पर। जो यतीम हैं, चाहे वो बच्चियां हैं, चाहे वो बच्चे हैं, कमजोर समझे जाने वाले बच्चे हैं, तुम चाहे उनसे निकाह, तुम ये सोचते हो कि हम इनको मेहर नहीं देना पड़ेगा, तुम उनसे शादी भी करना चाहते हो, लेकिन असल बात क्या है, इंसाफ पे कायम रहो। तुम निकाह कर सकते हो, ऐसा नहीं है कि निकाह नहीं कर सकते। जैसे आयत 3 के अंदर हमने पढ़ा कि भाई अगर तुम्हें डर है कि तुम नहीं इनके साथ इंसाफ कर सकते तो फिर किसी और से कर लो। तो असल बात यह है कि तुमने इंसाफ पे कायम रहना, अगर कर सकते हो इंसाफ तो फिर उनसे निकाह कर सकते हो। क्या बात, उम्मीद है कि समझ आ गई होगी। वमा तफालू मिन खैरिन फइन्नल्लाह काना बिही अलीमा, जो भी तुम नेकी करोगे, याद रखना इसका रिकॉर्ड अल्लाह के पास मौजूद है, अल्लाह खुद जानता है, वो जानने वाला, वो देख रहा है। तो इसमें उनके बारे में, उनके हकूक के बारे में बात की गई, और जो जुल्म लड़कियों के साथ होता था, खास तौर पे लड़कियों के साथ उस माशरे में, उसके ऊपर बात की गई। इसी तरह लड़कियों के अलावा जो छोटे बच्चे थे ना, चूंकि वो भी अपने हकूक खुद नहीं ले सकते, तो उनके ऊपर भी जुल्म होता था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स यतीम की किफालत करता है क़यामत के दिन मैं और वो यूं होंगे, जो दो उंगलियां आप सल्लल्लाहु अलैहि वसल्लम ने जोड़ के दिखाई कि इस तरह से होंगे। और इसी वजह से इतनी इंस्ट्रक्शंस भी आई हैं, आपने देखा है हमने जो सूरह शुरू हुई थी ये, तो कितनी डिटेल के अंदर पढ़ा है कि इनके माल के साथ क्या करना है, इनके निकाह के साथ मतलब निकाह जब होना है तो उसके बारे में क्या अहकाम हैं, बहुत कि भाई सुफहा है तो उनको ना दो, आपने सारा ये सब पढ़ा है। और जल्दी जल्दी भी ना खा लो कि उनका माल ही ख़त्म हो जाए, बस अदल और इंसाफ करना है कि उनकी बेहतरी, जिसमें उनकी खैरखाही हो वो करो। इन्हें मरातुन खाफत मिन बालिहा नुशूज़न, अच्छा अब पहले हमने पढ़ा था कि अगर कोई मर्द ये देखे कि उसकी बीवी के अंदर कोई नुशूज़ है, उसकी बीवी में सरकशी है, और उसके अंदर हमने सारा ये पढ़ा था कि वो बदतमीजी करती है, मियाँ को कुछ नहीं समझती, उसको हकीर समझती है, उसको अपने से कमतर समझती है, ऐसे करती है, ये सब चीज़ें पढ़ी थी। तो फिर हमने क्या पढ़ा था कि उसको के साथ कैसे कहा जाए, उसके साथ उसको अच्छी नसीहत की जाए, उसका बिस्तर अलग किया जाए, फिर ऐसी हल्की मार का भी पढ़ा था हमने। तो ये सारे हमने स्टेप्स पढ़े थे। अब क्या है, कोई औरत है जो अपने हस्बैंड में देखती है कि हस्बैंड बदसलूकी करता है, हस्बैंड ज्यादती करता है, हस्बैंड कुछ चढ़ाई करता है, बुरा मामला करता है उसके साथ, अब औरत ये सख्ती बर्दाश्त कर रही है, आदमी हो सकता है इस वजह से करता हो कि उसका ध्यान कहीं और हो, या उसको ये औरत अच्छी नहीं लगती, या मिजाज नहीं मिलते, अब एराजन या वो औरत देखती है कि मियाँ की मेरे पर तवज्जो नहीं है, या तवज्जो अब नहीं रही, या हकूक ज़ौजियत अदा नहीं करता, बेरुखी करता है, तवज्जो नहीं देता, तो उसको ये लगता है कि मुझे तलाक दे देगा ये। अब एक तो तरीका ये है कि भाई मामला ख़त्म कर दिया जाए, तलाक वो दे दी हस्बैंड से, वो तलाक मांग ले और मामला ख़त्म हो जाए, फिर तो आपको सारा पता है ना कि कैसे है। लेकिन फॉर एग्जाम्पल औरत कहती है कि भाई मेरे पर ये सख्ती तो कर रहा है, मुझसे इस तरह से अच्छा सलूक नहीं करता, इसका ध्यान कहीं और है, इसकी मेरे पर तवज्जो नहीं है, तो ये कहीं और करना चाहता है, मुझे लगता है कि ये मुझे तलाक दे देगा। ठीक है, अब औरत कहती है कि मुझे तलाक ना ये दे, क्यों ना दे, हो सकता है कि उसके बच्चे हैं, वो कहती है मेरे बच्चों का क्या बनेगा, हो सकता है कि और कोई ऐसे हालात हो गए हों कि वो कहे कि भाई मेरे तो पीछे ना माँ बाप है, ना मेरा कोई और देखने वाला है, मैं किधर जाऊंगी। तो अब वो उसके पास एक रास्ता है कि वो आदमी को ساتھ گیو اینڈ ٹیک کر کے کچھ چیز پہ راضی کر لے، اپنے بعض حقوق نہ مانگے اس سے، کہے کہ ٹھیک ہے میں تم سے حقوق نہیں مانگتی اپنے، تو لیکن تم مجھے رہنے دو اپنے پاس، تم مجھے طلاق نہ دو۔ لیکن یہ جو تینوں آیتیں ہیں نا، ان میں آپ دیکھیں گے ازدواجی جو زندگی ہے اس کے جو بہت تلخ پہلو ہیں نا، ان کے بارے میں انسٹرکشنز دی گئی۔ ہر جوڑے میں کبھی نہ کبھی، ہر کپل میں کوئی نہ کوئی ایسی باتیں پیش آ جاتی ہیں جو لڑائی جھگڑے یا یہ چیزیں، ظاہر ہے دو انسان ہی ہیں دونوں ہی، کوئی باہمی رنجش ہو جاتی ہے، مگر اگر ہر وقت کی کوئی ایسی مسئلے رہیں، ہر وقت کے کوئی بالکل چین نہیں ہے گھر میں، اب کیا کیا جائے؟ دنیا بھی ان کی سمجھ لیں دونوں کی ایک جہنم بن جاتی ہے نا، اور بعض دفعہ تو یہ چیزیں بڑھتے بڑھتے دو خاندانوں میں دشمنیاں پڑ جاتی ہیں۔ تو پھر قرآن کریم میں مرد اور عورت دونوں کے جذبات کا خیال رکھا گیا، ان کو سامنے رکھ کے ایک ایسی بات بتائی گئی، انسٹرکشنز دی گئیں جس پہ عمل کر کے دنیا میں بھی انسان سکھی رہ سکتا ہے، اور انسان کو، ہر ایک انسان کا رائٹ ہے کہ وہ دنیا میں سکھ کے ساتھ رہے، یہ نہیں ہے کہ گھر ہیل بنا ہوا ہے تو بس وہ اسی میں رہے۔ تو اگر یہاں پہ یہ سینیریو دیا گیا ہے، اس میں آپ لکھ لیں یہ اس سینیریو میں ہے، یہ انسٹرکشن 128 آیت کی، جب عورت کو شک ہے کہ آدمی اس کو طلاق دے دے گا، اب چاہے اس کی بے رخی وہ دیکھ رہی ہے، چاہے وہ یہ دیکھ رہی ہے میرے ساتھ اب بدسلوکی کرنا شروع کیا، پہلے تو اچھا بلا ہوتا تھا، پتہ نہیں اس کو کیا ہو گیا، اب لگتا ہے کہ اس نے مجھے چھوڑ دینا، ٹھیک ہے، اب یا ہو سکتا ہے بعضوں میں بنتی بھی نہیں ہے بالکل، اب شوہر طلاق دینا چاہتا ہے، وہ کہہ بھی رہا ہے ایسا، لیکن عورت نہیں لینا چاہتی، ٹھیک ہے، عورت نہیں لینا چاہتی، یہ تب کا کیس ہے۔ اب یہ اس کے بارے میں ایک یہ بھی آتا ہے کہ حضرت سودا جو تھیں، کافی بڑی عمر کی تھیں وہ، تو ان کو یہ لگا کہ آپ صلی اللہ علیہ وسلم مجھے طلاق دے دیں گے، تو انہوں نے فرمایا کہ آپ مجھے طلاق نہ دیں، ہاں میری باری کا دن حضرت عائشہ کو دے دیں، میں قیامت کے دن چاہتی ہوں کہ میں آپ کی ازواج میں سے کھڑی ہوں۔ تو اس پہ یہ آیت نازل ہوئی تھی کہ کوئی حرج نہیں ہے، فلا جناح علیہما ان یصلحا بینہما صلحا، کہ کوئی حرج نہیں ہے اگر دونوں اصلاح کر لیں آپس میں، صلح کرنا، یعنی اب کیا ہے صلح کیا ہوگی اس میں، کہ اب عورت کو لگ رہا ہے یہ آدمی مجھے ڈائیورس کرنے لگا، مجھے نہیں چاہیے ڈائیورس، تو اب وہ کہتی ہے کوئی حقوق میں چھوڑ دیتی ہوں، دیکھیں ٹھیک ہے میں آپ سے خرچہ نہیں مانگوں گی، یا میرا خرچہ آدھا کر دیں، یا آپ نے دوسری شادی کرنی ہے نا تو ٹھیک ہے آپ اس کے پاس رہیں، ہفتے میں ایک دفعہ آ جایا کریں میرے پاس، یا مہینے میں ایک دفعہ آ جایا کریں، یا ایوری ادر ڈے آ جایا کریں، روز یہاں پہ نہیں رہنے کی ضرورت، آپ اس کے ساتھ رہ لیں، تھوڑی دیر کے لیے آ جایا کریں، اس طرح سے کر کے کسی چیز پہ بھی، یعنی گیو اینڈ ٹیک کر کے کچھ کمپرومائز کیا جا سکتا ہے، ٹھیک ہے۔ تو اب اس میں دیکھیں، اب ضروری نہیں ہے کوئی یہی وجہ ہو کہ آدمی کوئی بہت ایسا ہے کہ اس کا کہیں اور دل آ گیا، کبھی کبھی ایسے بھی ہوتا ہے کہ ایک آدمی کی ایک عورت کے ساتھ نئی سوچ مل رہی ہے، آدمی کو وہ پسند نہیں ہے، یا وہ اس عورت سے اولاد نہیں ہوئی، وہ اور شادی کرنا چاہ رہا ہے، یا اور بیوی کا رویہ اتنا بگڑا ہوا رہتا ہے، یا وہ حقوق ادا نہیں کرتی، یا جو بھی ریزن ہو سکتا ہے، ٹھیک ہے، وجہ نہیں قرآن نے بتائی، صرف یہ بتایا کہ مرد منہ پھیرنے لگ گیا، جو بھی وجہ ہو، اب عورت اگر کچھ معاملات پہ نرمی کا رویہ کر لے تو صلح ہو سکتی ہے، یہ بھی رہ سکتی ہے اور وہ آدمی اور بھی لا سکتا ہے، ویسے ورنہ ادروائز کیا ہوگا؟ دیکھیں وہاں پہ ہم نے کیا پڑھا تھا آیت 3 میں، فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ، اگر تمہیں یہ ڈر ہے نا کہ تم عدل نہیں کر سکو گے تو پھر تم ایک ہی رکھو، تو عدل کرنا ضروری ہے، ادروائز کیا ہوگا؟ قیامت کے دن اگر کوئی ایسا آدمی ہوگا کہ جو اس نے عدل نہیں کیا ہوگا، انصاف نہیں کیا ہوگا دو بیویوں میں، تو اس کا آدھا دھڑ، وہ قیامت کے دن ایسے آئے گا کہ اس کا آدھا دھڑ جو ہوگا وہ گر چکا ہوگا، یعنی پیرالائز ہو چکا ہوگا، ایک ہی کی طرف اگر وہ جھک گیا ہوگا، تو اس لیے لازم ہے کہ دونوں میں عدل کرے۔ لیکن یہاں پہ کیا ہے، چونکہ اس طرح کی کوئی مسئلہ، ایسے مسئلے مسائل آ رہے ہیں، اس کی وجہ سے عورت کہتی ہے بجائے مجھے طلاق دینے کے، بجائے میں کہیں کدھر ٹھوکریں کھاتی پھروں گی، چلو تمہارا نام ہی صحیح کہ کم از کم شادی شدہ رہوں گی، کوئی ایسی بات نہیں ہوگی، کبھی بچوں کی وجہ سے یا جو بھی میں نے بتایا ریزن، وصلح خیر، اور صلح خیر ہے، یعنی ایسی صورت میں आइडियल तो नहीं किसी औरत को, इस औरत को मिल रहा। जाहिर है आइडियल तो ये होता कि अगर इंसाफ होता वो दूसरी बीवी भी ले आता, लेकिन इसके साथ इंसाफ के साथ चलता। लेकिन यहाँ पे आइडियल तो नहीं मिल रहा, मगर देखें किसी तरह भी अगर निभा हो रहा है तो इसके अंदर ही खैर है। वअहदिरतिल अनफुसु शुह, लेकिन जो नफ्सों के अंदर शुह रखी गई है, यानी शुह का मतलब क्या होता है, बुखल भी है और हिर्स भी है, दोनों रखे गए। तो नफ्स के अंदर ये जो शोह है, इसकी वजह से हर कोई चाहता है कि मुझे ज्यादा मिल जाए। वअहदिरतिल अनफुसु शुह, और मौजूद रखा गया नफ्सों में बुखल को, यानी तंग दिली लोगों के अंदर होती है, दोनों तरफ से ही तंग दिली हो जाती है। तो मर्द कहता है कि मैं क्यों अपने सर पे इसको रखूं, जब ये मुझे पसंद ही नहीं है तो मैं इसको क्यों लटकाए छोड़ूं। तो इसलिए वो कहता है, वो चाहता है कि इसको फारिग कर दे। क्या औरत कहती है कि जब दूसरी औरत आएगी तो फिर मेरे तो हकूक कम हो जाएंगे, तो वो दूसरी औरत को बर्दाश्त नहीं करती। वो कहती मेरी होते हुए दूसरी क्यों आए, या ये दूसरी के पास क्यों जाए। ठीक है, मैं कुछ ऐसे ही करूं कि दूसरी आ ही ना सके, या मेरे पूरे हकूक मुझे मिलने चाहिए, मैं किसी चीज पे कॉम्प्रोमाइज नहीं करूंगी। तो अक्सर ये होता है कि दिलों के अंदर ना तंगी आ जाती है। यहाँ पे शोक का मतलब होता है कि, यानी हिर्स किस चीज की है, कि मेरे तो हकूक मुझे मिलते रहे, मैं देने के मामले में मैं नहीं दे सकता या दे सकती। तो लोगों के दिल बहुत तंग हो जाते हैं, जिसकी वजह से सुलह नहीं ना होती। हर एक चाहता है कि मैं अपने पूरे पूरे हकूक लूं, देते वक्त दिल तंग होता है। आदमी कहता है मैं इसको सर से उतारूं, मैं इसको घर से निकालूं, निकाल के ही दम लूंगा। औरत कहती है कि नहीं, मुझे ये भी चाहिए, मुझे वो भी चाहिए, तुम चाहे दूसरी करो भी, लेकिन मेरा पूरा हक मुझे मिलना चाहिए। अब इसकी वजह से वो किसी बीच वाले पॉइंट पे मीट ही नहीं कर पाते। क्या तो अब वा इन तुहसिनु वततकु फइन्नल्लाह काना बिमा तअमलूना खबीरा। अब आदमी से कहा जा रहा है कि तुम एहसान करो। देखो तुम्हें अल्लाह ताला ने कवाम बनाया, अगर तुम एहसान का मामला करते हो, बेशक तुम तलाक भी दे सकते हो, लेकिन अगर कोई सुलह की सूरत निकलती है, कुछ गिव एंड टेक की निकलती है, तो अगर तुम अच्छा करोगे, एहसान क्या होता है, हक से भी ज्यादा देना। चाहे वो औरत कहती है कि नहीं मुझे ये नहीं भी दो, ये चीज नहीं करो, लेकिन तुम अल्लाह का डर रखो, तुम अल्लाह का डर रखते हुए तुम ऐसी चीज के ऊपर कॉम्प्रोमाइज करके उसको ना निकालो। दिल की तंगी तो आड़े आ जाती है, मगर तुम इससे ऊपर उठ के मामला करो। ठीक है, तो इस चीज को मर्द को यहां पे सिखाया जा रहा है कि तुम एहसान करो और तुम तकवा इख्तियार करो, तो अल्लाह ताला खबर रखता है जो तुम अमल करते हो, जो तुम मुंह से निकालोगे, जो तुम काम करोगे, जो तुम किसी के साथ भलाई करोगे, अल्लाह ताला तुम्हें उसका अजर देगा। तो आदमी को समझाया जा रहा है यहाँ पे बेसिकली कि किस तरह से उसको आगे बढ़ के बेहतर रवैये, बेहतर सलूक करना चाहिए, बेहतरी का सबूत देना चाहिए, अच्छे उसका एहसान का सबूत देना चाहिए। बाज़ औक़ात आदमी क्योंकि इतनी ज्यादती पर तो रहते ना कि ये तो औरत कहाँ जाएगी, ये तो अकेली है, इसके पीछे माँ बाप भी फौत हो गए हैं, अब इसका तो कोई है नहीं, तो कौन इसको रखेगा, तो जो मर्जी इस पर जुल्म करो। और बाज़ दफ़ा अल्लाह माफ़ करे, औरतें भी गलत करती हैं जब वो एक्सप्लॉयट करने लगती हैं, जब वो कहती हैं कि अच्छा बच्चे भी इसकी मजबूरी हैं, तो हम भी ज़रा इस तरह से इसको करें कि हम बच्चे ही इसको ना दिखाएं, इसका फ़ायदा उठाएं हम। तो दोनों एहसान की रविश इख्तियार करें, सुलह में खैर है। अगर ये आपस के अंदर ऐसे कुछ गिव एंड टेक पे मामला तय हो जाता है तो वो बेहतर है। आगे फरमाया अल्लाह ताला ने वलन तस्तती उन तादिलू, और हरगिज नहीं तुम इस्तात रख सकते ये कि तुम अदल करो, बैन निसाई, दरमियान औरतों के। अच्छा ये वाली बात खास तौर पे तमाम औरतों को खसूसी तौर पे याद ही होती है कि कुरान पाक में अल्लाह ताला ने ये फरमाया कि तुम तो अदल कर ही नहीं सकते, इसलिए तुम दूसरी शादी करो ही नहीं। ये नहीं कहा गया यहाँ पे, बल्कि फरमाया है कि तुम अदल की हरगिज इस्तात नहीं रख सकते, चाहे वलव हरस तुम, चाहे कि तुम हिर्स करो इसकी, अगरचे तुम्हें इसकी हिर्स है, चाहे तुम चाहते भी हो अदल करना, लेकिन अदल तुम कर ही नहीं सकते क्योंकि तुम्हारी कैपेसिटी नहीं है। क्यों ये कहा गया, इसलिए कि अदल का मामला सिर्फ जाहिरी चीजों से नहीं है। जाहिरी चीजों में तो इंसान अदल कर सकता है, मसलन है एक बीवी को एक जितना नान नफका दिया दूसरी को भी उतना दिया, جتنا اس کو کھانے پینے کو دیا دوسری کو بھی اتنا دیا، جتنے اس کے پاس ٹائم گزارا اتنا ہی اس کے پاس بھی ٹائم گزارا، یعنی باریاں لگائیں جیسے آپ صلی اللہ علیہ وسلم نے برابر باریاں لگائی ہوئی تھی، ہر ایک بیوی کی ایک باری ہوتی تھی، عصر کے بعد تمام بیویوں کے پاس تھوڑی تھوڑی دیر کے لیے چکر لگاتے تھے اور سب کا حال احوال کر لیتے تھے، لیکن رات اسی کے پاس گزارتے تھے جس کی باری ہوتی تھی. اسی لیے آپ صلی اللہ علیہ وسلم کی ایک دعا بھی ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا یا اللہ یہ تو میری تقسیم ہے جس کا میں جتنا کا میں اختیار رکھتا ہوں، یعنی جتنے کا میں اختیار رکھتا ہوں یہ میری منصفانہ تقسیم ہے، جن معاملات میں میرا اختیار ہے، ان تو میرا مواخذہ نہ کرنا ان معاملات میں جن میں میرا اختیار نہیں ہے. کس پہ انسان کا اختیار نہیں ہوتا؟ دلی میلان پہ، دل کس کی طرف مائل ہے، دل میں کس کی محبت زیادہ ہے. ہو سکتا ہے وہ زیادہ خوبصورت ہو جس کی طرف آدمی کا دل ہو، یا ہو سکتا ہے اس وہ بہت کیئرنگ ہو، ہو سکتا ہے اس کا اخلاق بہت اچھا ہوتا ہے. ظاہر ہے دو ڈفرینٹ پرسنز ہیں نا. آپ دیکھیں آپ، حالانکہ ہم اپنے پیٹ کی اولاد ہوتی ہے لیکن اولاد میں سے بھی ایک بچہ زیادہ لاڈلا ہو جاتا ہے، وہ اپنی کیئر کی وجہ سے، اپنے ماں باپ کی زیادہ کرنے کی وجہ سے وہ ماں باپ کو زیادہ پیارا لگتا ہے. وہ کہتے ہیں میاں آنکھ کا تارا ہے، باقی کوئی لے کے تو نہیں آئے ہوئے کہیں سے، وہ بھی اولاد ہی ہوتی ہے. لیکن اسی طرح یہ بیویاں تو پھر بالکل ایک ڈفرینٹ بات ہے نا، ان کے ساتھ تو کوئی خون کا رشتہ نہیں. تو ان میں بھی جب ایک آدمی کے ایک سے زیادہ بیویاں ہوتی ہیں تو چاہے وہ کتنا بھی کوشش کر لے لیکن دل پہ تو اختیار نہیں ہوتا. ایک دیکھیں دو لوگ ہوتے ہیں، آپ کا ایک کی طرف زیادہ دل مائل ہوتا ہے دوسرے کی طرف اتنا نہیں ہوتا. تو آدمی کوشش کرنے پر بھی اس چیز کو کہا گیا کہ تم چاہے ہرس کرو بھی، کوشش کرو بھی، تمہارا دل چاہتا بھی ہے کہ تم عدل کرو لیکن نہیں عدل کر سکتا. یہ جس کو ایک محبت، ایک پیار، ایک کے لیے آئے گا وہ دوسرے کے لیے نہیں آتا، وہ انسان تو نہیں، اس کا بس تو نہیں ہے اس کے اندر. تو یہ اللہ تعالیٰ نے فرمایا کہ تم، یہ تو بات انڈرسٹینڈیبل ہے، ٹھیک ہے، انسان باقی چیزوں میں پورا پورا عدل کرے جو ظاہری چیزیں ہیں، باری ایک، جتنا وقت ایک، جتنا دونوں کو ایکول دے، کھانا پینا، رہنے سہنے کا، نان نفقہ، ایوری تھنگ ایکول کرے. اس میں جس میں انسان کا بس ہی نہیں، اس میں اللہ تعالیٰ کی طرف سے پوچھ بھی نہیں. مگر ایک بات یاد رکھنا، فلا تمیلو کل المیلی فتدروہا کل معلقہ. ایسا نہیں ہو کہ تم مائل ہو جائے، پوری طرح مائل ہو جانا، بس چھوڑ دو دوسری کو لٹکتا ہوا. مگر یہ ہرگز جائز نہیں ہے کہ تم ایک کی طرف ایسے مائل ہو جاؤ، پوری طرح مائل ہو جانا، دوسری لٹک رہی. لٹکنے کا مطلب کیا؟ بیچاری نہ تو ایسی ہے کہ جس کو شادی شدہ کہا گیا جائے، شوہر والی کہا جائے، نہ ایسی ہے کہ کوئی جو آزاد ہو، کماری ہو. نہیں، یا شادی شدہ میں بھی نہیں آتی، دوسری میں بھی نہیں آتی، غیر شادی شدہ میں بھی نہیں آتی، کیونکہ آدمی نے اس کو ایسا چھوڑا ہوا ہے کہ نہ اس کی کوئی خبر ہے، نہ اس کا کوئی پوچھنا ہے، نہ وہ ہے نہیں ہے، اس کو کوئی فرق نہیں پڑتا. اور یہ معاملہ تو آپ معلقہ والا اپنے معاشرے میں اتنے کامن دیکھ سکتے ہیں، کیونکہ ایک آدمی جب ایک سے زیادہ شادی کر لیتا ہے تو پچھلی بیوی کو ایسے چھوڑ دیتا ہے جیسے کہ اس کا وہ کہیں ایگزسٹ ہی نہیں کرتی، اور بالکل مائل، یعنی جھک جانا ایک کی طرف، اتنا جھک جاتا ہے کہ ساری توجہ، سارا وقت، سارا نان نفقہ، ایوری تھنگ وہ ایک کے لیے. ایون یہ جو صلح ہے نا، ایون یہ، اس کے اندر بھی ایسا نہیں ہے کہ ایک کو معلقہ ہی چھوڑ دے. ظاہر ہے چلو کمپرومائز کس پہ ہوگا؟ گیو اینڈ ٹیک ہوگا، معلق اس میں بھی نہیں ہو جائے گا. ایسا نہیں ہوگا وہ اس میں بھی کہ ایک بالکل ہی کہہ دے کہ ہاں بس یہ مجھے طلاق نہ دو، اب اس میں تمہارے نام کے اوپر زندگی بس گزار دوں گی، اب اس کا مطلب ہے کہ تم میرا بالکل ہی پوچھو ہی نہیں، جب وہ زندہ بھی ہے کہ نہیں ہے، کہاں کوئی سالوں سال میں کہیں ایک جگہ کہیں کسی کو دیکھ لیا تو اچھا یہ یہاں پہ کوئی پتہ ہی اتا نہیں ہے کہ کہاں ہے. یہ اسلام میں جائز نہیں ہے. ہاں کچھ حقوق میں کمی بیشی وہ ہو سکتی ہے، وقت کم دے دیا دوسری کو، جو پہلی والی بیوی تھی اس کو وقت کم دے دیا، اس کو پیسے کم دے دیے، خرچہ کم دے دیا، اس کے ساتھ اتنی زیادہ اس کے حقوق اس طرح سے ادا نہیں کیے جس طرح کے دوسری نئی والی کے کر رہا ہے. وہ اتنی حد تک اگر دونوں نے آپس میں بات چیت کی ہوئی ہے نا، تو اس حد تک کمپرومائز ہو کے وہ دوسری کو رکھ سکتا ہے، اس پہ اس کی پوچھ نہیں ہوگی کیونکہ آپس میں انہوں نے اس پہ صلح کر لی. ادروائز اگر نہیں صلح کی بھی تو پھر قیامت کے دن پوچھ ہوگی قیامت کے دن یہ پوچھا جائے گا کہ ایک آدمی نے, جیسے میں نے آپ کو حدیث بتائی کہ اس کا آدھا دھڑ گر چکا ہوگا, اس نے حقوق ادا کرنے تھے, ایکول تھے دونوں کے حقوق, اس نے کیوں نہیں ادا کیے. اگر اس کے اندر اس مسئلے کا بھی میں جواب دے دوں کہ اگر کوئی عورت ایسی ہوتی ہے جس کا شوہر دوسری شادی کر لیتا ہے اور اس کے بعد وہ کبھی کبھی اس کے پاس چکر لگاتا ہے, اور یہ سوال چونکہ ایک سسٹر کا تھا اس لیے میں جواب دے دوں کہ پھر کیا اس پہلی بیوی کے اوپر یہ ہے کہ یہ اس کے حق ادا کرے یا اس کو نہیں کرنا چاہیے؟ نہیں, اس کے حق ادا کرنا چاہیے. یہ نہیں کہ وہ پھر اس کو انکار کرے کہ تم تو اب ہفتے بعد آتے ہو یا دو ہفتے بعد آتے ہو تو میرا تمہارا میرے پر کوئی رائٹ نہیں ہے اور اب کچھ نہیں ہے میرا تم سے تعلق, ایسے نہیں کر سکتے. وہ تو بیوی تو ہے نا اس کی, وہ اس کا خرچہ تو دے رہا ہے نا. ہاں, جو پورے حقوق نہیں ادا کر رہا وہ اس کی پوچھ ہوگی. تو یہاں پہ منع کیا گیا ہے کہ ایک بیوی کی طرف ایسے نہ جھک جاؤ گے, وہ دوسری بیچاری کہیں کی رہے ہی نہیں. وَإِن تُصْلِحُوا وَتَتَّقُوا فَإِنَّ اللَّهَ كَانَ غَفُورًا رَّحِيمًا, اگر تم اصلاح کر لو گے یعنی فکس کرو اس چیز کو اور تم تقوی اختیار کرو, اللہ سے ڈرو, تو بے شک اللہ تعالیٰ بخشنے والا مہربان ہے. کہ اگر تم سے کچھ کمی بیشی ہو چکی ہے یا تمہارا دلی میلان میں کچھ ایک کے ساتھ اتنا نہیں دل ملتا, اتنی ذہن نہیں ملتا, سوچ نہیں ملتی, تو آپ اتنا نہیں دل اس کی طرف مائل, تو انسان ظاہر ہے اس میں خطا کار تو ہوتا ہے لیکن اللہ تعالیٰ پھر معاف کرنے والا ہے. مگر ہاں, ظاہری حقوق سارے ایکول ادا کرنے ہیں. آپ صلی اللہ علیہ وسلم کو سب سے زیادہ محبت حضرت عائشہ سے تھی, تو اب کیا دل کے اوپر تو انسان کا زور نہیں ہے.